मेरो प्यारो देशवासीहरू, तपाईँहरू सबैलाई नमस्कार। फेरि एकपल्ट मन की बातद्वारा तपाईँहरू सबैसँग जोडिन पाउने सौभाग्य मलाई प्राप्त भएको छ। आज भारत दक्षिण अफ्रिकामा 5 वनडे म्याच मुम्बईमा खेल्न गइरहेछ। यो सिरिज, जसको नाम गान्धी मण्डेला सिरिज दिएको छ, अझसम्म सिरिज रोमाञ्चक मोडमा छ। दुवै टिमले 2-2 म्याच जितिसकेका छन्, त्यसैले अन्तिम म्याचको महत्त्व अझ बढेको छ। मेरा सबै खेलाडीहरूलाई धेरै धेरै शुभकामना छ। आज म आकाशवाणीको कन्नूर केन्द्रको साथीहरूप्रति बधाई दिन चाहन्छु। बधाई यसकारण दिनु छ कि जब मैले मन की बात सुरु गरेँ त कैयौँ मानिसहरू उसित जडिँदै गए। तीमध्ये केरलाको एकजना 12 कक्षाकी छात्रा श्रद्धा थाम्बन जोडिएकी थिए। कन्नूर केन्द्रले पछि उसलाई बोलायो अनि एउटा समारोह आयोजित गर्यो अनि प्रशस्त फिडब्याकको वातावरण बनियो। एउटा आफ्नोपनको भाव बनियो अनि एकजना 12 श्रेणी पढ्ने श्रद्धाको यस जागरूकतालाई कन्नूर आकाशवाणी केन्द्रले सराहना गर्यो, उसलाई पुरस्कृत गरियो। कन्नूर आकाशवाणी केन्द्रको यस कुराले मलाई पनि प्रेरणा प्राप्त भयो अनि म चाहन्छु कि देशभरि नै यस्ता आकाशवाणी केन्द्रले यदि आफ्नो आफ्नो भेगमा यसरी जागरूक अनि सक्रिय मानिसहरूतर्फ उनीहरूको ध्यान दियो भने जनसहभागिताद्वारा देश चलाउने हाम्रो उद्देश्य जुन चाहिँ छ त्यसमा एउटा नयाँ शक्ति प्राप्त हुनेछ। अनि त्यसै कारण म कन्नूर केन्द्रको सबै साथीहरूलाई हृदयबाट धेरै धेरै अभिनन्दन गर्दछु, बधाई दिँदछु। मलाई फेरि पनि एकपल्ट केरलाको कुरा गर्नु छ। केरलाको कोच्चीको चित्तुरको सेन्ट मेरी अप्पर प्राइमेरी स्कुलका छात्राहरूले एउटा चिठी पठाएका छन्। पत्र धेरै प्रकारले विशेष छ। एक त यी बालिकाहरूले आफ्नो औँलीको सहायताले भारत माताको एउटा नक्सा बनाएका छन्। एकदमै ठुलो लुगामा त्यो भारत माताको, भारतको नक्सा उनीहरूले मलाई पठाएका छन्। पहिला त म छक्क परे कि उनीहरूले आफ्नो औँलीको निशानद्वारा नक्सा किन बनाए त। तर जब मैले उनीहरूको पत्र पढेँ तब मलाई थाहा भयो कि कति सुन्दर सिम्बोलिक सन्देश उनीहरूले मलाई पठाएका थिए। यी ती बालिकाहरू हुन् जसले केवल प्रधानमन्त्रीलाई जागृत गर्ने प्रयास गरे, त्यसो होइन, उनीहरूले आफ्नो क्षेत्रमा पनि मानिसहरूलाई जागरूक गर्ने प्रयास गरिरहेका छन् अनि उनीहरूका मिसन छ अङ्गदान, अर्गेन डोनेसनको निम्ति उनीहरूले जनजागरूकता अभियान चलाइरहेछन्। उनीहरूले धेरै स्थानहरूमा गएर नाटक पनि मञ्चन गरेका छन् ताकि मानिसहरूमा अङ्गदानको अर्थ फैलियोस्। अङ्गदान एक कृति अनि प्रवृत्ति होस्। यी बालिकाहरूले मलाई पत्र पनि लेखेका छन् कि तपाईँ मन की बातमा अर्गेन डोनेसन बारे मानिसहरूलाई अपिल गर्नुहोस्। महाराष्ट्रको लगभग 80 वर्षीय बसन्तराव सुड्के गुरुजी, उनी त सधैँ एउटा मुभमेन्ट चलाइरहन्छन्। उनी भन्छन् अङ्गदानको एउटा उत्सव हुन आवश्यक छ। यी दिनहरूमा फोन कलमा पनि थुप्रै सन्देशहरू आइरहेछन्। दिल्लीको देवेशले पनि यस्तै एउटा सन्देश पठाएका छन्।
I'm very happy with the government's initiatives on the organ donation and the steps towards creating a policy on the same. The country really needs support in these times where people need to go out and help each other. Countries like China and Spain are very far ahead of us in terms of organ donation. And the ambitious target of 1 per million organ donations is a very proactive step taken by the government.
अर्थात् सरकारको अङ्गदान अनि त्यसप्रति चालिएको नीति निर्माणप्रतिको कोसिसप्रति अत्यन्त म खुसी छु। राष्ट्रलाई साँच्चै नै यस्ता जिब्राहरूको सहयोगको आवश्यक छ जहाँ मानिसहरू एकअर्कालाई सहयोग पुर्याउन सकोस् अनि सरकारको प्रति 1 मिलियन उद्देश्यमूलक लक्ष्य एकदमै फलप्रद होस्। यो विषय एकदमै महत्त्वपूर्ण छ यस्तो मलाई लाग्दछ। देशमा प्रतिवर्ष 2.5 लाखभन्दा बढी किडनी, हार्ट अनि लिभर डोनेसनको आवश्यकता छ। तर 125 करोड देशमा हामी केवल 5,000 ट्रान्सप्लान्ट मात्र सफल गर्न सकिरहेका छौँ। प्रत्येक वर्ष 1 लाख आँखाहरूलाई रोशनीको आवश्यकता हुन्छ, तर हामी केवल 25,000 मात्र पुग्न सकेका छौँ। 4 आँखाको आवश्यकतामा केवल एउटा आँखा दिन सकिरहेका छौँ। सडक दुर्घटनामा मृत्यु हुँदा अर्गेन डोनेट गर्न सकिन्छ। केही कानुनी समस्या पनि धेरै छ। केही राज्यहरूले कागजी कारवाहीलाई घटाएर यसमा गति ल्याउने खुबै राम्रो प्रयास गरेका छन्। आज म भन्न सक्छु कि धेरै सामाजिक संस्था, धेरै एनजिओहरूले यस दिशामा धेरै राम्रा राम्रा कामहरू गरिरहेका छन्। अर्गेन डोनेसनप्रति विकास ल्याउन नेसनल अर्गेन एन्ड टिस्यु ट्रान्सप्लान्ट अर्गनाइजेसन नोटोको स्थापना भएको छ। एउटा 24x7 हेल्पलाइन 1800114770 यो सेवा पनि उपलब्ध छ। अनि हाम्रो यता यसो भनिन्छ, तेन त्यक्तेन भुञ्जिता, त्याग गर्नुमा जुन आनन्द छ त्यसको उत्तम वर्णन तेन त्यक्तेन भुञ्जिता यस मन्त्रमा छ। बितेका दिनहरूमा मैले टिभीमा हेरेको थिएँ कि दिल्लीको जीबी पन्थ हस्पिटलमा एकजना गरिब ठेलावाला हक्कर, उसको पत्नीको लिभर ट्रान्सप्लान्ट गरियो अनि त्यो लिभर विशेष व्यवस्था गरेर लखनऊदेखि दिल्ली ल्याइयो अनि त्यो अपरेसन सफल भयो, एउटा जिन्दगी बाँच्यो। तेन त्यक्तेन भुञ्जिता यस भावलाई हामीले चरितार्थ गर्यौँ अनि यस बातप्रति अवश्य हामी कोसिस गरौँ। प्यारो देशवासीहरू, भर्खरै मात्र हामीले नवरात्रि अनि विजयदशमीको पर्व मनायौँ अनि केही दिनपछि दीपावलीको चाड पनि मनाउँछौँ, ईद पनि मनायौँ, गणेश चतुर्थी पनि मनायौँ। तर यसबीच देश एउटा ठुलो उत्सव मनाउन लागिरहेछ। हामी देशवासीहरूलाई गौरव होस्, अभिमान होस्। आउने 26-29 अक्टोबर भारतको राजधानी नयाँ दिल्लीमा इन्डिया अफ्रिका फरेन समिटको आयोजना भइरहेछ। भारतको धरतीमा प्रथमचोटि यति ठुलो स्केलमा आयोजना भइरहेछ। 54 अफ्रिकी देश अनि युनियनहरूका लिडर्सहरूलाई आमन्त्रित गरिएको छ। अफ्रिकाको बाहिर अफ्रिकन देशहरूका सबैभन्दा ठुलो एउटा सम्मेलन भइरहेछ। भारत अनि अफ्रिकाको सम्बन्ध गहिरो छ। जति सङ्ख्या भारतको छ त्यति नै जनसङ्ख्या अफ्रिकन देशको पनि छ अनि दुवै देशलाई मिलायो भने हामी विश्वको 1/3 जनसङ्ख्या हुन्छौँ। अनि भनिन्छ, लाखौँ वर्ष अघि यो एउटै भूभाग थियो, पछि हिन्द महासागरले 2 टुक्रामा विभाजित गरिदियो। हामीमा धेरै कुरोको समानता छ। भारतको जीव सृष्टि अनि अफ्रिकाको जीव सृष्टि एकदमै मिल्दोजुल्दो छ। प्राकृतिक संसाधनहरूमा पनि हाम्रो धेरै निकटता छ अनि भारतको लगभग 27 लाख मानिस यी देशहरूमा धेरै लामो समयदेखि बसिरहेका छन्। भारतको अफ्रिकन देशहरूसँग आर्थिक सम्बन्ध छ, सांस्कृतिक सम्बन्ध छ, राजनैतिक सम्बन्ध छ, तर सबैभन्दा बढी अफ्रिकन देशहरूका युवा पिँढीलाई प्रशिक्षित गर्नुमा भारतले एकदमै अहम भूमिका निभाइरहेको छ। ह्युमन रिसोर्सेस डेभलपमेन्ट क्यापासिटी बिल्डिङ, 25,000 बढी अफ्रिकन स्टुडेन्ट भारतमा पढेका छन् अनि आज अफ्रिकाको धेरै देशको नेता भारतमा पढेर गएका छन्। तब हाम्रो गहिरो नाता छ अनि यस दृष्टिले पनि यो समिट एकदमै महत्त्वपूर्ण छ। साधारणत जब समिट हुन्छ तब विभिन्न देशका मुखियाहरूलाई भेट्न सकिन्छ। त्यसै पनि एउटा समिटमा मुखियाहरूको मिटिङ हुनेवाला छ। हेर्नुहोस्, यो हाम्रो कोसिस हो कि जनताको पनि मिलन हुन आवश्यक छ अनि यसचोटि भारत सरकारले विशेष गरी एचआरडी मिनिस्ट्रीले एउटा राम्रो कार्यक्रम गर्यो। सिबिएसईको जति पनि एफिलिएटेड स्कुल छ ती नानीहरूमा एक एसए कम्पिटिसनको कार्यक्रम गर्यो, कविता लेखनको कार्यक्रम भयो, उनीहरूको भागीदारी बढाउने कार्यक्रम भयो। प्रायः 1600 स्कुलहरूले त्यसमा अंशग्रहण गरेका थिए। भारत अनि भारत बाहिरका स्कुल पनि थिए अनि हजार हजार स्कुले नानीहरूले भारत अफ्रिका सम्बन्धलाई शक्ति दिने खालको कुराहरू लेखे। अर्कोपट्टि महात्मा गान्धीको जन्मभूमि पोरबन्दरबाट मेमोरिज अफ महात्मा एक प्रदर्शनी, मोबाइल प्रदर्शनी पोरबन्दरदेखि उत्तरका राज्यहरूका भ्रमण गर्दै गर्दै 29 अक्टोबरमा दिल्ली पुग्दैछ। लाखौँ स्कुलका नानीहरूले यस प्रदर्शनीलाई हेर्यो, गाउँ गाउँ मानिसहरूले देख्यो अनि अफ्रिकी अनि भारतको सम्बन्धमा महात्मा गान्धीको कस्तो महान भूमिका रहेथ्यो, महात्मा गान्धीको व्यक्तित्वको प्रभाव यी दुई भूभागमा कत्तिको थियो यसलाई मानिसहरूले बुझे चिने। यो जुन प्रतियोगिता भयो त्यसमा एकदमै राम्रा राम्रा रचनाहरू आए। एउटा रचनाको प्रशंसामा मेरो ध्यान जाँदछ, मलाई राम्रो लाग्यो, त्यसैले म तपाईँलाई सुनाउन चाहन्छु। हाम्रो ससाना स्थानमा स्कुलका नानीहरू पनि कति होनहार छन्, यिनीहरूको दृष्टि कति व्यापक छ अनि कति गहिरो प्रकारले सोच्दछन्, यसको त्यसमा दर्शन प्राप्त हुँदछ। मुजफ्फरनगर उत्तर प्रदेश, त्यहाँबाट गरिमा गुप्ताले स्पर्धामा एउटा कविता लेखेकी छिन् अनि राम्रो लेखेकी छिन्। उसले लेखेकी छिन्,
अफ्रिकामा नील नदी सागरको नाम होला, महाद्वीप विशाल छ, प्रवासी भारतीय खुशहाल, जसरी सिन्धु घाटीको सभ्यता हो भारतको पहिचान, नील नदी अनि कार्थेज अफ्रिकी सभ्यतामा महान। गान्धीजीले सुरु गरे अफ्रिकाबाट आन्दोलन, चलाए जादु सबैमाथि, जिते सबैको मन। जोहान्सबर्ग होस् या किङ्स्टन, जिम्बाब्वे या चार, सबै अफ्रिकी देशहरूमा पाइन्छ हाम्रो आलु चाट। लेख्नलाई त लेखिहालौँ पङ्क्ति हजार, अफ्रिकाको जङ्गललाई गर्छु है म प्यार।
त्यसै त कविता एकदमै लामो छ, तर मैले केही चिजहरू तपाईँहरूलाई सुनाएँ। त्यसै त यो समिट इन्डो अफ्रिका हो, तर जन जनलाई जोड्ने कस्तो मौका बनिन्छ यो स्पष्ट हामीले देखिरहेका छौँ। म गरिमालाई, यसमा भाग लिने सबै नानीहरूलाई, 1600 ज्यादा स्कुलहरूलाई अनि एचआरडी मिनिस्ट्रीलाई धेरै धेरै अभिनन्दन गर्न चाहन्छु। मैले 15 अगस्तमा पछिल्लोचोटि सांसद आदर्श ग्राम योजनाबारे एउटा प्रस्ताव राखेको थिएँ। त्यसपछि धेरै सांसद साथीहरूले यस कामलाई साकार बनाए, ठुलो मनले लागिरहे। बितेका महिना भोपालमा एउटा कार्यशाला भयो, जसमा जहाँ यो आदर्श ग्राम भइरहेछ त्यहाँको प्रधान, त्यहाँको कलेक्टर, त्यहाँको केही सांसद, भारत सरकार, राज्य सरकार सबैले मिलेर आदर्श ग्राम योजना विषयबारे गहिरो चर्चा गरे। कस्तो प्रकारले नयाँ नयाँ कुरा ध्यानमा आयो अनि खुबै उत्साहवर्धक ध्यानमा आयो, केही कुरा अवश्य म तपाईँको ध्यानमा ल्याउन चाहन्छु। झारखण्ड एक प्रकारले खुबै ठुलो प्रदेश, आदिवासी क्षेत्र हो। दुर्भाग्यले माओवाद, उग्रपन्थ, बम बन्दुक, रक्त रञ्जित धरती झारखण्डको जब कुरा गरिन्छ तब यी सारा कुराहरू सुनिन्छ। यिनै वामपन्थी उग्रवादीहरूको प्रभावको कारण यो क्षेत्र बर्बाद भएको छ। तर त्यहाँको हाम्रो सांसद त्यसै त एकदमै वरिष्ठ छन्, कहिले सांसद, डिप्टी स्पिकर पनि रहिसक्नुभएका छन्, श्रीमान करिया मुन्डाजी। आदिवासीहरूको निम्ति उनले आफ्नो जिन्दगी खर्चेका छन्। उनले झारखण्डको कुन्ती जिल्लाको परसी ग्राम पञ्चायतलाई आदर्श ग्राम बनाउन चुने। उग्रवादी वामपन्थीको राज जहाँ चल्दछ त्यहाँ सरकारी कर्मचारीहरू जानु अत्यन्त मुस्किल हुँदछ, डाक्टरसम्म जानु सक्दैन। उनले स्वयं जानु सुरु गरे, मानिसहरूमा विश्वास जगाए, सरकारी व्यवस्थाहरूमा प्राण भर्ने कोसिस गरे, अधिकारीहरूलाई आउनुको निम्ति प्रोत्साहित गरे अनि लामो समयदेखि उदासीनताको वातावरण जुन थियो त्यसलाई केही गरेर हटाउने इच्छा गरे। आदर्श ग्रामका इन्फ्रास्ट्रक्चरको अनि व्यवस्थाहरू सँगसँगै यो जनचेतना जगाउने एउटा ठुलो सफल प्रयास भयो झारखण्डको यस परसी गाउँमा भयो। म आदरणीय सांसद श्रीमान करिया मुन्डाजीलाई बधाई दिँदछु। त्यसै पनि मलाई आन्ध्रबाट एउटा खबर प्राप्त भयो। आन्ध्रको सांसद अशोक गजपति राजुजी आदर्श ग्रामको योजनामा उनी स्वयं खटिरहेका थिए अनि उनले आन्ध्र प्रदेशको विजयनगरम जिल्लाको द्वारापुडी ग्राम पञ्चायतलाई आदर्श ग्रामको निम्ति चुने। बाँकी व्यवस्था त भइरहेको छ, तर उनले एउटा विशेष ठुलो इनोभेटिभ काम गरे। उनले त्यहाँको स्कुलहरूमा जुन विद्यार्थीहरू पढिरहेका छन् उनीहरूलाई एउटा काम दिए, किनकि गाउँमा नयाँ पिँढी त शिक्षाका निम्ति भाग्यमानी भए तर गाउँका पुराना पिँढी निरक्षर छन् भने उनले ठुला उमेरका जुन नानीहरू थिए उनीहरूलाई भने कि अब प्रत्येक दिन तपाईँलाई आफ्नो बाबुआमालाई यस क्लासमा पढाउनु पर्नेछ। अनि त्यो स्कुल एक प्रकारले बिहान नानीहरूको निम्ति शिक्षा अनि बेलुकी नानीहरूको शिक्षक बनाउने शिक्षा दिँदछ। अनि लगभग 500 प्रौढ निरक्षरहरूलाई यिनै नानीहरूले पढाए, उनीहरूलाई साक्षर बनाए। हेर्नुहोस्, समाजमा कुनै बजट छैन, कुनै सर्कुलर छैन, कुनै व्यवस्था छैन, फेरि पनि इच्छा शक्तिले कति ठुलो परिवर्तन ल्याउन सकिन्छ त्यो द्वारापुडी ग्राम पञ्चायतमा हेर्न पाइरहेको छ। यस्तै प्रकारले हाम्रो आदरणीय सांसद श्रीमान सिएल रुवाला, यिनी मिजोरामका सांसद हुन्, नर्थ इस्ट। उनले खलाही लङ गाउँलाई आदर्श गाउँको निम्ति चुने अनि उनले एक विशेष काम गरे। यो गाउँ सुगर केन उखु उत्पादनको निम्ति तथा राज्यमा कुर्ताई गुडको निम्ति धेरै प्रसिद्ध छ। श्रीमान रुवालाजीले आफ्नो गाउँमा 11 मार्चमा कुर्ताई कुट सुगर केन फेस्टिभल सुरु गरे। सबै क्षेत्रका मानिसहरू त्यसमा एकत्रित भए, पुराना सार्वजनिक जीवनका मानिसहरू पनि आए, त्यहाँबाट निस्किएका सरकारी अधिकारीहरू पनि आए अनि उखु उत्पादनको बिक्री बढोस् यसको निम्ति एउटा प्रदर्शनी पनि लगाइयो। गाउँलाई आर्थिक गतिविधिको केन्द्र कसरी बनाउन सकिन्छ, गाउँको नै उत्पादन मार्केट कसरी गर्न सकिन्छ, आदर्श गाउँ सँगसँगै एक आत्मनिर्भर गाउँ बनाउने प्रयास साँच्चै नै श्रीमान रुवालाजी अत्यन्त अभिनन्दनको अधिकारी छन्। मेरो प्यारो भाइ बहिनीहरू, मन की बात होस् अनि स्वच्छताको बात नहोस्, यस्तो कसरी हुन्छ? मलाई मुम्बईबाट सविता राईले एक टेलिफोन सन्देशमा पठाएकी छिन्। दीपावलीको तयारीको निम्ति प्रत्येक वर्ष हामी घरलाई सफा गर्छौँ। यस दीपावलीलाई हामी आफ्नो घर सँगसँगै आफ्नो बाहिरको वातावरणलाई पनि स्वच्छ बनाऊँ अनि त्यसलाई दिवाली पश्चात पनि स्वच्छ बनाइराखौँ। उनले ठिकै कुरोमा ध्यान आकर्षित गरेकी छिन्। म तपाईँलाई स्मरण गराउन चाहन्छु कि मेरो प्यारो देशवासीहरू, गत वर्ष दीपावलीको तिहारपछि हाम्रो देशको विशेष गरी मिडियाले एउटा ठुलो अभियान चलाए अनि दिवालीपछि जहाँ जहाँ पटकाहरू छरिएका थिए ती सबै चिजहरूलाई देखाइदिए अनि उनीहरूले भने कि यो ठिक होइन, एउटा जागृतिको अभियान चलाएका थिए सबै मिडियाले अनि त्यसको परिणाम यस्तो भयो कि दिवालीको लगतैपछि एउटा सफाई अभियान भएको थियो, आफै आफ भएको थियो। तपाईँको कुरो ठिकै हो कि हामी तिहारको अघि जति चिन्ता गर्छौँ तिहारपछि पनि त्यत्तिकै चिन्ता गर्नु आवश्यक छ, प्रत्येक सार्वजनिक कार्यक्रममा गर्नुपर्नेछ। अनि आज विशेष रूपले हिन्दुस्तानको सबै मिडिया जगतलाई अभिनन्दन गर्न चाहन्छु। गत 2 अक्टोबरमा महात्मा गान्धीको जन्म जयन्तीमा अनि स्वच्छ भारत अभियानको 1 वर्षमा मलाई इन्डिया टुडे ग्रुपद्वारा सफाईगिरी सम्मेलनमा उपस्थित हुने सौभाग्य प्राप्त भयो। उनीहरूले क्लिन इन्डिया एवार्ड्स दिए अनि मैले पनि हेरिरहेको थिएँ कति किसिमको गतिविधिहरू चलिरहेको छ, कस्तो कस्तो व्यक्ति यसको निम्ति आफूलाई वान लाइक वान मिसन भएर काम गरिरहेका छन्। हाम्रो देशमा कस्तो कस्तो स्थान छ जुन यति स्वच्छ राखिएको छ, यी सबै कुराहरू खुलस्त भए अनि मैले त्यस समय इन्डिया टिभी ग्रुपको त्यस सराहनीय कामलाई हृदयबाट बधाई दिएको थिएँ। त्यसै पनि जबदेखि स्वच्छता अभियानको मिसन चल्यो, मैले देखेँ कि आन्ध्र तेलङ्गानादेखि इटिभी, ई नाडु अनि विशेष गरी श्रीमान रामुजी राव, उनको उमेर त धेरै छ तर उनको जुन उत्साह छ त्यो कुनै पनि नौजवानभन्दा कम छैन। अनि उनले स्वच्छतालाई आफ्नो एउटा पर्सनल प्रोग्राम बनाए, मिसन बनाइदिए। इटिभीको माध्यमबाट लगातार गत 1 वर्षदेखि स्वच्छताको कामलाई प्रमोट भइरहेछ। उनीहरूको खबर कागजमा त्यसको खबरहरू छापिरह्यो अनि सकारात्मक खबरहरूमा नै उनीहरूले स्वच्छताबारे बल दिइरहे। अनि उनीहरूले लगभग 55,000 स्कुलहरूका लगभग 51,00,000 नानीहरूलाई आन्ध्र अनि तेलङ्गानाभित्र यस काममा जुक्त गरे। सार्वजनिक स्थल होस्, स्टेसन होस्, धार्मिक स्थान होस्, हस्पिटल होस्, पार्क होस्, कुनै पनि ठाउँमा स्वच्छताको ठुलो अभियान चलाइयो। अब यो खबरले आफैमा स्वच्छ भारतको सपनालाई साकार बनाउने शक्तिको दर्शन दिदछ। एबिपी न्युजले यो भारत देश मेरो नामबाट प्रोग्राम सुरु गर्यो। एनटिभीले बनिनेछ इन्डिया स्वच्छ नामबाट पहल गरे। जी परिवारले इन्डिया टिभीको मिसन क्लिन इन्डिया, आफ्नो देशमा सयौँ च्यानलहरू छन्, हजारौँ खबर कागजहरू छन्, प्रत्येकले म सबैको नाम लिन सकिरहेको छुइनँ समयको अभावको कारण, तर यस अभियानलाई चलाएका छन्। यसैले सविता राईजी तपाईँले जुन सुझाव दिनुभयो आज सारा देशले यस कामलाई आफ्नो सम्झिरहेका छन् अनि अघि बढाइरहेका छन्। मेघालयबाट त्यहाँको हाम्रो राज्यपाल श्रीमान शम्भुनाथन उनले मलाई एउटा चिठी लेखे अनि चिठी लेखेर मलाई मेघालयको मावालिया नोङ गाउँको प्रसङ्ग उठाए। उनले लेखेका छन् कि बितेका केही वर्षदेखि यस गाउँले स्वच्छताको एउटा ठिका लिइरहेको छ अनि लगभग प्रत्येक पिँढी यस स्वच्छताको विषयमा पूर्ण रूपले समर्पित छन् अनि भनिन्छ आजभन्दा केही वर्ष अघि त्यसलाई एसियाको क्लिनेस्ट भिलेजको रूपमा अवार्ड प्राप्त भएको थियो। यो सुनेर मलाई खुसी भयो कि हाम्रो देशमा दूर सुदूर नर्थ इस्टमा मेघालयमा पनि कुनै गाउँ छ जुन सफाइको क्षेत्रमा केही वर्षदेखि लागि परिरहेको छ। यही त हो, म सबैमा विश्वास गराउँदछु कि हाम्रो देश अवश्य स्वच्छ हुनेछ, देशवासीहरूको कोसिसले हुनेछ अनि 2019 जब हामी महात्मा गान्धीको 150 जयन्ती मनाउनेछौँ तब हामी छाती फुलाएर गौरवसँग 125 करोड देशवासीले भन्न सक्नेछ हेर्नुहोस् हामीले हाम्रो भारत मातालाई फोहोरदेखि मुक्त गरिदिउँ। मेरो प्यारो देशवासीहरू, मैले 15 अगस्तमा लाल किल्लाबाट भनेको थिएँ कि केही कुराहरू छन् जहाँ भ्रष्टाचारले घर बसाइसकेको छ। गरिब व्यक्ति जब ससाना नोकरीको निम्ति जान्छन् कसैको सिफारिसको निम्ति थाहा छैन कस्तो कस्तो कष्टहरू भोग्न पर्नेछ अनि दलालहरूको टोलीले कसरी उनीहरूको रुपियाँ हडपिदिन्छ। नोकरी पायो भने पनि रुपियाँ जान्छ, नोकरी पाएन भने पनि रुपियाँ जान्छ। सबै खबरहरू म सुन्दथेँ अनि त्यसैमा मेरो मनमा एउटा विचार आयो कि ससाना नोकरीको निम्ति इन्टरभ्यूको आवश्यकता छैन। मैले त कहिले सुनेको छुइनँ कि संसारमा कुनै यस्तो मनोवैज्ञानिक छ जसले 1 मिनट 2 मिनटको इन्टरभ्यूमा कुनै व्यक्तिलाई पूर्ण रूपले जाँच गर्दछ अनि यसै विचारले मैले घोषणा गरेको थिएँ ससाना किसिमका नोकरीहरूबाट इन्टरभ्यूको परम्परा शेष गरियोस्। मेरो प्यारो युवा साथीहरू, म आज गर्वले भन्न चाहन्छु कि सरकारले सबै प्रक्रिया पूर्ण गर्यो। केन्द्र सरकारको ग्रुप डी, ग्रुप सी अनि ग्रुप बीको नन ग्याजेटेड पदहरूमा अब भर्तीको निम्ति साक्षात्कार हुने छैन, इन्टरभ्यू हुने छैन। 1 जनवरी 2016 यो लागू हुनेछ। अहिले जहाँ प्रक्रिया चलिरहेको छ त्यहाँ कुनै रोक हामी लगाउने छैनौँ, तर 1 जनवरी 2016 यो लागू हुनेछ। त सबै युवा मित्रहरूलाई मेरो शुभकामना छ। त्यस्तै प्रकारले गत बजेटमा मैले एउटा महत्त्वपूर्ण योजना घोषित गरेको थिएँ। हाम्रो देशमा सुन एक प्रकारले सामाजिक जीवनको अंश बनेको छ, गोल्डलाई आर्थिक सुरक्षाको माध्यम मानिएको छ, सङ्कटकालको चाबी मानिएको छ। अब यो समाज जीवनमा युगौँदेखि आएको परम्परा हो। सुनको प्रेम म मान्दिनँ कि यसमा कसैले कम गर्न सक्छ, तर सुनलाई डेड मनीको रूपमा राखिराख्नु यो भने आजको युगमा शोभा दिँदैन। सुन शक्ति बन्न सक्छ, सुन आर्थिक शक्ति बन्न सक्छ, सुन देशको आर्थिक सम्पत्ति हुनसक्छ अनि प्रत्येक भारतवासीले यसमा योगदान दिन पर्नेछ। आज मलाई खुसी छ कि बजटमा हामीले वचन दिएका थियौँ यस दीपावलीको तिहारमा, अनि जबकि धनतेरस अनि मानिसहरू त्यस दिन विशेष गरी सुन किन्ने गर्दछन् भने त्यस पर्वमा नै हामी महत्त्वपूर्ण योजनाहरूको लन्च गर्न लागिरहेका छौँ। गोल्ड मोनिटाइजेसन स्किम हामीले ल्याएका छौँ। यस अन्तर्गत तपाईँ आफ्नो गोल्ड ब्याङ्कमा जम्मा गर्न सक्नुहुनेछ अनि ब्याङ्कले त्यसमा तपाईँलाई ब्याज दिनेछ, जस्तो कि तपाईँ आफ्नो पैसा जम्मा गर्नुहुन्छ अनि ब्याज पाउनुहुन्छ। पहिला गोल्ड लकरमा राखिन्थ्यो अनि लकरको भाडा हामीले दिनु पर्थ्यो, अब गोल्ड ब्याङ्कमा राखिन्छ अनि पैसा तपाईँलाई ब्याङ्कले ब्याजको रूपमा दिनेछ। भन्नुहोस् देशवासीहरू, अब सुन बन्न सक्छ कि बन्न सक्दैन? सुन डेड मनीबाट एउटा जीवन्त शक्तिको रूपमा परिवर्तन हुन सक्छ कि सक्दैन? बस यही काम हामीलाई गर्नु छ। तपाईँ मेरो साथ दिनुहोस्, अब सुन घरमा नराख्नुहोस्। त्यसको सुरक्षा अनि त्यसको ब्याज दुई फाइदा, निश्चय लाभ उठाउनुहोस्। अझ एउटा कुरा, सोभरिन गोल्ड ब्यान्डमा तपाईँको हातमा सुनको काठ त आउने छैन, एउटा कागज आउनेछ तर त्यस कागजको मूल्य त्यति नै हुन्छ जति सुनको। अनि जुन दिन तपाईँ त्यो कागज फिर्ता दिनुहुनेछ, फिर्ता दिएकै दिन सुनको जति मूल्य हुन्छ त्यति नै पैसा तपाईँ फिर्ता पाउनुहुनेछ। मान्नुहोस् आज तपाईँले 1000 रुपियाँको सुनको मूल्यको हिसाबमा यो स्वर्णिम बाण्ड लिनुभयो, अनि 5 वर्षपछि तपाईँ स्वर्णिम बाण्ड फिर्ता दिनु जानुभयो, अनि त्यस समय सुनको भाव 2500 रुपियाँ छ भने त्यस कागजको सट्टामा तपाईँले 2500 रुपियाँ नै पाउनुहुनेछ। त यसैको हामी प्रारम्भ गरिरहेछौँ। यसैले अब हामीलाई सुन किन्न आवश्यकता छैन, सुनलाई सम्हाल्ने आवश्यकता छैन, सुन कहाँ राख्नुपर्ने हो त्यसको चिन्ता हट्नेछ, अनि कागजलाई चोर्नु त कोही आउँदैन पनि। त मेरो सुरक्षाको ग्यारेन्टी भएको स्किम आउने हप्ता अवश्य म देशवासी अघि राख्नेछु। मलाई यसो भन्दा खुसी लागिरहेको छ कि हामी गोल्ड कोइन पनि ल्याइरहेछौँ। अशोक चक्र भएको गोल्ड कोइन स्वतन्त्रताको लगभग 70 साल भयो, तर अबसम्म हामी फरेन गोल्ड कोइन नै उपयोग गरिरहेका छौँ, वा गोल्ड बुलियन बार्स यो पनि विदेशी उपयोग गरिरहेछ। हाम्रो देशको स्वदेशी मार्का किन हुनु हुँदैन? यसैले आउने हप्तामा अनि धनतेरसको पूर्व धनतेरसदेखि साधारण नागरिकहरूको निम्ति उपलब्ध हुनेछ 5 ग्राम अनि 10 ग्रामका अशोक चक्र भएको भारतीय सुनको सिक्का सुरु गरिनेछ। यसको साथै 20 ग्रामको गोल्ड गुनियन पनि मानिसको निम्ति उपलब्ध हुनेछ। मलाई विश्वास छ कि नयाँ स्किम एक आर्थिक विकासको दिशामा नयाँ परिवर्तन ल्याउनेछ, अनि मलाई तपाईँको सहयोग प्राप्त हुनेछ। मेरो प्यारो देशवासीहरू, 31 अक्टोबर लोह पुरुष सरदार वल्लभ भाइ पटेलको जन्म जयन्ती हो। एक भारत श्रेष्ठ भारत, सरदार वल्लभ भाइ पटेललाई सम्झना गर्दा मात्र पनि सम्पूर्ण भारतको मानचित्र अघि आउँदछ। भारतको एकताको निम्ति यी महान पुरुषले धेरै ठुलो योगदान दिनुभएको छ। लौह पुरुषको रूपमा आफ्नो सामर्थ्यको परिचय दिनुभएको छ। सरदार साहबलाई हामी श्रद्धाञ्जली दिन्छौँ है दिन्छौँ, तर भारतलाई एकत्रित गर्नु उहाँको जुन सपना थियो भौगोलिक रूपले उहाँले गरेर देखाउनुभयो, तर एकताको मन्त्र यो निरन्तर हाम्रो चिन्तनको, व्यवहारको, अभिव्यक्तिको माध्यम हुनुपर्दछ। भारत विविधताहरूले भरिएको छ। अनेक पन्थ, अनेक सम्प्रदाय, अनेक बोली, अनेक जाति, अनेक परिवेश, कति विविधताहरूले भरिएको हाम्रो आफ्नो भारत देश, अनि यी विविधताहरू नै त हुन् जसले गर्दा हाम्रो शोभा रहेको छ। यी विविधता नभएको भए सायद जुन शोभाको निम्ति हामी गर्व गर्दछौँ त्यो गर्न पनि पाउने थिएनौँ। अनि यसैले विविधता नै एकताको मन्त्र हो। शान्ति, सद्भावना, एकता, यही नै त हो विकासको जडीबुटी। विगत केही वर्षदेखि 31 अक्टोबरमा देशको धेरै कुनाहरूमा रन फर युनिटीको कार्यक्रम भइरहेछ, एकताको दौड। मलाई पनि पहिला यसमा सामेल हुने सौभाग्य प्राप्त भएको थियो। मैले सुनेको छु यसचोटि पनि चारैतर्फ यसको योजना बनिरहेको छ। मानिसहरू उत्साहसित एकताको दौडको तयारी गरिरहेका छन्। एकताको दौड साँचो अर्थमा विकासको दौड हो। अर्को अर्थ भनौँ त विकासको दौडको ग्यारेन्टी पनि एकताको दौड हो। आउनुहोस्, सरदार साहबलाई श्रद्धाञ्जली दिनुहोस्, एकताको मन्त्रलाई अघि बढाउनुहोस्। प्यारो भाइ बहिनीहरू, अब त तपाईँ सबै मानिसहरू दीपावलीको तयारीमा लाग्नु भइरहेको हुनुहुन्छ। घरमा सफाइ हुने नै छ, नयाँ सामानहरू किन्नुहुनेछ। दीपावलीको पर्व हाम्रो देशको प्रत्येक कुनाहरूमा भिन्न भिन्न रूपमा मनाउने गरिन्छ। दीपावलीको पावन पर्वको निम्ति म तपाईँलाई धेरै धेरै शुभकामनाहरू दिँदछु। तर दीपावलीको समयमा केही घटनाहरू पनि सम्झनामा आउने गर्दछ। पटेका पड्काउनको कारण वा दीपको कारण आग लागि हुँदछ। पटेकाहरूको कारणले गर्दा नानीहरूलाई धेरै क्षति हुँदछ। म प्रत्येक माता पितालाई भन्दछु कि दीपावलीको आनन्द त उठाउनुहोस्, तर यस्तो कुनै आकस्मिकता नहोस्, हाम्रो परिवारको सन्तानलाई कुनै क्षति नहोस्। तपाईँ अवश्य यसको पनि चिन्ता गर्नुहुनेछ, अनि त सफाइ गर्ने नै गर्ने हो। मेरो प्यारो देशवासीहरू, दीपावलीको दोस्रो दिन मलाई ब्रिटेनको यात्रामा जानु छ। म यसचोटि ब्रिटेनको मेरो यात्राको निम्ति धेरै रोमाञ्चित छु अनि यसको एक विशेष कारण छ। केही हप्ता अघि म मुम्बईमा बाबा साहेब अम्बेडकरको चैत्य भूमि नजिक एउटा विशाल स्मारकको शिलान्यास गर्न गएको थिएँ अनि अब म लन्डनमा जहाँ बाबा साहेब अम्बेडकर बस्नुहुन्थ्यो त्यो घर अब भारतको सम्पत्ति बनिएको छ, 125 करोड देशवासीहरूको प्रेरणा स्थान बनिएको छ। त्यसको विधिवत रूपले उद्घाटन गर्नको निम्ति म गइरहेको छु। दलित होस्, पीडित होस्, शोषित होस्, वञ्चित होस्, पछौटे होस्, कष्टमय जिन्दगी बिताइरहेका कुनै पनि भारतीयको निम्ति बाबा साहेब अम्बेडकरको यस भवनले यस कुरोको प्रेरणा दिँदछ कि यदि इच्छा शक्ति प्रबल छ भने सङ्कटहरूबाट पार गरेर पनि आफ्नो जीवनलाई अघि बढाउन सकिन्छ, शिक्षा प्राप्त गर्न सकिन्छ। अनि यही जग्गा जुन जग्गामा बसेर बाबा साहेब अम्बेडकरले तपस्या गर्नुभएको थियो, भारत सरकार अनि राज्य सरकार पनि समाजको यस प्रकारको वर्गलाई दलित होस्, आदिवासी होस्, पछौटे होस्, यस्ता होनहार नानीहरूलाई स्कलरसिप दिँदछ जो विदेश पढ्न जाँदछन्। भारत सरकारले पनि होनहार दलित युवक युवतीहरूलाई प्रोत्साहन दिँदछ। मलाई विश्वास छ कि ब्रिटेनमा भारतको यस्ता हाम्रा बालक पढ्न जानेछन् भने बाबा साहेब अम्बेडकरको यो स्थान उनको निम्ति तीर्थक्षेत्र बन्न जानेछ, प्रेरणाभूमि बनिनेछ अनि जीवनमा केही सिक्नु अनि पछि देशको निम्ति जिउनु, यही सन्देश त बाबा साहेबले दिएका छन्, हजुर गरेर दिएका छन्। अनि यसैले म भनिरहेको छु मेरो ब्रिटेनको यात्रामा म विशेष रूपले रोमाञ्चित छु। केही वर्षदेखि यो विषय अल्झिरहेको थियो अनि अब त्यो भवन 125 करोड देशवासीहरूको सम्पत्ति बनिनेछ, बाबा साहेब अम्बेडकरको नाम जोडिन्छ भने म जस्ता व्यक्तिहरू कति आनन्दित हुनेछन् यसको अड्कल तपाईँ लगाउन सक्नुहुनेछ। मैले लन्डनमा अझ एक मौका पाउने भएको छु भगवान् विश्वेश्वरको प्रतिमाको अनावरण। अनेक वर्ष अघि भगवान् विश्वेश्वरले लोकतन्त्रको निम्ति इम्पावरमेन्ट अफ वुमनको निम्ति जुन काम गरेका थिए त्यो संसारमा साँच्चै नै अध्ययन गर्नुपर्ने विषय भएको छ। लन्डनको धरतीमा भगवान् विश्वेश्वरको प्रतिमा लोकार्पण यो आफैमा युगौँ अघि भारतका महापुरुष कसरी सोच्दथे, कति लामो सोच्दथे त्यसको एउटा उत्तम उदाहरण हो। त तपाईँ जान्नुहुन्छ कि जब यस्ता घटनाहरू जोडिन्छ भने हामी सबै देशवासीहरूको मन रोमाञ्चित भएर उठ्दछ। मेरो देशवासीहरू मन की बातसँग तपाईँ जोडिरहनु भएको छ टेलिफोनद्वारा, mygov.in तपाईँको सुझाव मलाई प्राप्त भइरहन्छ। तपाईँको पत्रहरूका कुरा आकाशवाणीमा पनि चर्चा भइरहन्छ, सरकारी अधिकारीहरूलाई बोलाएर पनि चर्चा हुँदछ। केही मानिसहरू आफ्नो समस्या लेख्दछन्, समस्याको समाधान गर्ने पनि प्रयास भइरहेको छ। भारत जस्तो देशमा हामीहरूले अनेक भाषाहरू पनि सिक्नु पर्दछ। केही भाषाहरू त मलाई पनि सिक्ने सौभाग्य प्राप्त भएको छ, तर पनि यति धेरै भाषाहरू छन् कि मैले कहाँ सिक्नु पाएर होइन, तरै पनि म आकाशवाणीको आभारी छु कि यो मन की बातलाई राति 8 बजी प्रत्येक राज्यको प्रादेशिक भाषाहरूमा यसले प्रसारित गर्दछ। तपाईँको भाषामा तपाईँसम्म पुग्नको निम्ति रातिको 8 बजे निश्चय नै प्रयास गर्नेछु। त एउटा राम्रो हामीहरू माझ नाता जोडिएर गएको छ, अघिल्लो समयमा म 1 वर्ष पूर्ण गरिरहेको थिएँ, आज हामी नयाँ वर्षमा प्रवेश गरिरहेका छौँ। मेरा प्यारा देशवासीहरूलाई फेरि एकपल्ट धेरै धेरै शुभकामनाहरू। जय हिन्द।